नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। पछिल्लो दिनमा साइबर सुरक्षा पेचिलो बन्दै गएको छ। सुरक्षा प्रविधिको प्रयोग बढ़ेसँगै साइबर सुरक्षा एउटा पेचिलो मुद्दाका रूपमा विकसित हुँदै गएको छ। त्यसका विभिन्न विकल्पहरू र उपायहरू पनि खोजी कार्य जारी छ। कसरी साइबर सुरक्षा कायम गर्न सकिन्छ भन्नेबारे विभिन्न अध्ययनहरू र तत्सम्बन्धी विभिन्न प्रतिवेदनहरू पनि पछिल्लो समयमा बाहिर आइरहेका छन्। त्यसलाई सम्बद्ध निकायले लागू गर्ने प्रक्रिया पनि अघि बढ़ेको छ। क्यान महासंघले नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराहरूबाट जोगाउन के गर्न सकिन्छ भन्नेबारे एउटा रोडम्याप तयार पारेर नेपाल राष्ट्र बैंकलाई हिजो मात्रै हस्तान्तरण गरेको छ। साइबर सुरक्षा समाजका अन्य क्षेत्रमा पनि एउटा समस्याका रूपमा उत्पन्न भएको छ। तत्सम्बन्धमा विभिन्न मुद्दाहरू परेको नेपाल प्रहरीले पनि जनाएको छ। ती मुद्दाहरूको निरूपण गर्ने कार्य एकातिर भइरहेको छ। साइबर सुरक्षाका विषयमा आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौं सूचना प्रविधि विज्ञ एवं संचार तथा सूचना प्रविधि मन्त्रीका सूचना प्रविधि विज्ञका रूपमा कार्यरत डाक्टर शालिगराम पराजुले हामीसँग हुनुहुन्छ। डाक्टर साहब,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद सर।
अब साइबर सुरक्षा जसरी एउटा पेचिलो मुद्दा बन्दै गएको छ, त्यसले विभिन्न क्षेत्रलाई, विभिन्न व्यक्तिहरूलाई, विभिन्न समाजलाई, विभिन्न समुदायलाई प्रभाव पार्दै गएको छ। सूचना प्रविधिको प्रयोग जसरी बढ़्यो, यसका सकारात्मक पक्षहरू पनि छन् र सुरक्षाको विषय एउटा चुनौतीको विषयका रूपमा रहेको छ। पछिल्लो समयमा यसलाई कसरी चाहिँ यी चाहिँ समस्याहरूबाट निप्टिन सकिन्छ, समाधानतिर जान सकिन्छ भन्ने बारे पनि विभिन्न खालका प्रयासहरू भइरहेका छन्। यसलाई कसरी अगाडि बढाउन सकिन्छ होला?
म आम श्रोताहरूलाई सम्पूर्णमा हार्दिक नमस्कार गर्दै म के कुरामा प्रवेश गर्न चाहन्छु भने, अघि विषय प्रवेशमा हजुरले भने जस्तै गरी प्रविधिसँग डेफिनेटली केही अवसरहरू सँगसँगै केही चुनौतीहरू सधैँ आउने गर्छन्। र अहिलेको विशेष गरी यो फिनटेक सेक्टरमा, फाइनेन्सियल टेक्नोलोजीको जहाँ जहाँ हाम्रो इम्बेडेड भइरहेको छ, यो सेक्टरमा चाहिँ अहिले साइबर सेक्युरिटी चाहिँ एउटा अत्यन्त महत्त्वपूर्ण डाइमेन्सनको रूपमा, आयामको रूपमा आएको छ। यो प्रविधिले जुन अवसरहरू ल्याएको थियो, त्यो सँगसँगै आएको चुनौतीलाई चिर्नको निम्ति नेपालले तीनटा पार्टमा हामी रेडिनेसमा काम गर्नुपर्छ भन्ने कुराहरू मैले राख्न चाहन्छु। पहिलो कुरा, हाम्रो पोलिसीमा, ल र पोलिसीमा हामीले समयानुकूलको ल पोलिसीहरू ड्राफ्ट गर्ने, निर्माण गर्ने, भइरहेका कानुनहरूलाई अपग्रेड गर्नु जरुरी छ। किनकि प्रविधिसँगै हाम्रो अबको सर्भिस डेलिभरीको मोडल चेन्ज हुन्छ। अब ग्राहकहरू, हाम्रो कस्टमरहरू लाइनमा लाग्ने, फिजिकल प्रेजेन्स हुने र फिजिकल इन्टाइटीबाट चाहिँ कारोबार हुने भन्दा पनि अब अनलाइन ट्रान्जेक्सनहरू, अनलाइन मोडमा कारोबार हुने भएको कारणले त्यही खालको पोलिसीहरू एडाप्टेसन गर्नु जरुरी छ भने, सँगसँगै हामीले पूर्वाधार इन्फ्रास्ट्रक्चरको डेभलपमेन्ट पनि त्यही खालको इन्फ्रास्ट्रक्चरहरू र सँगसँगै त्यही खालको सपोर्ट गर्न सक्ने अत्याधुनिक खालको जनशक्तिहरू तयार गर्नुपर्ने छ भने, हामीले युजरदेखि सर्भिस प्रोभाइडरसम्म चाहिँ अवेरनेसमा म्यासिभ क्याम्पेन गरेर जानु पनि जरुरी छ। यसरी गइयो भने हामीले ओभरअलमा इमर्जिङ टेक्नोलोजी र अहिलेको सर्भिस डेलिभरीमा जनताले चाहेको इमिडिएट सर्भिस डेलिभरी जुन जनताले चाहन्छ, प्रम्प्ट सर्भिस डेलिभरी जुन सरकारले डेलिभरी गर्न चाहन्छ, यसमा चाहिँ एउटा एकदमै रोबस्ट इकोसिस्टम बिल्डअप गर्न सकिन्छ।
अब जसरी अब साइबर सुरक्षाका विषय एकदम पेचुली बन्दै गएको छ, पछिल्लो दिनकै एउटा चाहिँ घटनालाई लिने हो भने पनि इरान र इजरायलका बीचमा जुन तनाव देखिएको छ, यो तनावका बीचमा इजरायली समर्थक केही ह्याकरहरूले अरबौं डलर इरानीहरूको, इरानको सरकारी सम्पत्ति र व्यक्तिहरूको सम्पत्ति चाहिँ ह्याक गरेर यो आफ्नो खातामा ल्याए भन्ने खालका सूचनाहरू पनि आएका छन्। अब हामी नेपालीहरूले, नेपालले यो विषयलाई कसरी लिनुपर्छ?
यो सन्दर्भमा म के कुरा राख्न चाहन्छु भने, ती विश्वमा घटेका विभिन्न खालका घटनाक्रमहरूबाट हामीले लिनुपर्ने लेसन भनेको साइबर रेजिलियन्स चाहिँ हामीले बढाएर जानुपर्छ। एक लाइनको कन्क्लुजन हाम्रो त्यही हो। त्यसको निम्ति नेपालको डिफेन्स सेक्टरहरू मध्ये अहिलेको सबैभन्दा बढी साइबर सेक्युरिटी सेक्टर जुन पेचिलो भएर आएको छ, यसमा चाहिँ साइबर सेक्युरिटीको निम्ति रेजिलियन्ट साइबर सेक्युरिटीको इकोसिस्टम बिल्डअपमा अब सहकार्य जरुरी छ। त्यसमा न्यू टेक्नोलोजीको समायोजन गर्ने कुरा, साइबर सेक्युरिटीमा सहकार्य गरेर जाने कुरा, सेफ र सेक्योर्ड फिनटेक इकोसिस्टम बिल्डअप चाहिँ आजको आवश्यकता हो। जस्तै अब अहिले मोबाइल ब्याङ्किङको कुरा छ, डिजिटल पेमेन्टको कुराहरू छ, क्रिप्टो लुकिछिपी कारोबारको विषयहरू आइरहेको छन्, साइबर अट्याक फिनटेक सेक्टरदेखि लिएर समग्र सेक्टरमा छ भने जनताको विश्वास घटिरहेको छ, इकोनोमिक स्टेबिलिटीमाथि क्वेसन उठिरहेको अवस्थामा चाहिँ सुरक्षा अब विकल्प होइन, सुरक्षा पूर्व शर्त हुनुपर्छ, अब प्री रिक्विजिट हुनुपर्छ। र त्यसको निम्ति धेरै संस्थाहरूले सँगै सहकार्य गरेर मिलेर बैङ्क तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक संस्थाहरू, अपरेटरहरू, सर्भिस प्रोभाइडरहरू, कोअपरेसन कोअपरेटिभ सञ्चालकहरू, वालेट सर्भिस प्रोभाइडरहरू र यी सबै र नेपाल राष्ट्र ब्याङ्क मिलेर एउटा संस्थागत व्यवस्था गर्ने, इन्स्टिट्युसनल मेकानिजम मिलाउने आजको आवश्यकता हो। यो गरेर जान सकियो भने मात्रै साइबर सेक्युरिटी सेक्टरका समग्र विषयहरूसँग हामी लड्न सक्छौँ र रेजिलियन्ट साइबर इको सिस्टम बनाउन सक्छौँ भने विशेष गरी फिनटेक सेक्टर चाहिँ अझै पेचिलो छ। पैसाको विषय छ, आफ्नो आफ्नो ब्याङ्कको खातामा भएको पैसाको विषयसँग मान्छे बढी सेन्सिटिभ हुने कारणले गर्दा त्यहाँ धेरै ट्रस्ट चाहिने भएको कारणले गर्दाखेरि अहिले आजको दिनमा चाहिँ सेफ र सेक्योर्ड फिनटेक इको सिस्टम निर्माणको निम्ति सबैको सहकार्य आजको आवश्यकता हो, जसले साइबर सेक्युरिटीमा सहकार्य र न्यु टेक्नोलोजीको फ्युजन गरेर जान जरुरी छ।
अब यो तत्सम्बन्धी भनौँ न कानून निर्माण गर्ने एउटा निकायका रूपमा रहेको संचार मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, त्यो मन्त्रालयमा यहाँ विज्ञका रूपमा कार्यरत हुनुहुन्छ। साइबर सुरक्षालाई पूर्व शर्त बनाउनुपर्छ भनेर त यहाँले भन्नुभयो, त्यसका लागि सरकारले कस्तो तयारी गरेका छ?
डेफिनेटली यो सन्दर्भमा मैले अघि हजुरलाई विषय प्रवेशको बेलामा भने तीनटा डाइमेन्सनमा सरकारले रिगरसली काम गरिरहेको छ। म यो आम जनसमुदायहरूलाई अस्योर गर्न चाहन्छु, सरकारले अहिले पोलिसी निर्माणमा रिगरसली काम गरिरहेको छ। हामीसँग कहीँ कहीँ कस्तो खालको सम्म अवस्थाहरू आयो भने नयाँ टेक्नोलोजी बजारमा आयो, सर्भिस बजारमा इन्भेस्टरहरूले अन्टरप्रेनरहरूले इनोभेसन गर्ने मान्छेहरूले बजारमा सर्भिस लिएर आइसके, लागू गरिसके, तर कतिपय अवस्थामा हामीसँग कानुन नभएको पनि अवस्थाहरू थियो। त्यस्तो कुराहरू अब कानुन सबैभन्दा अगाडि हुनुपर्छ, पोलिसी सबैभन्दा फर्स्ट हुनुपर्छ, सर्भिसभन्दा अगाडि कानुन हुनुपर्छ र कानुनले रेगुलेट गरेको आधारमा चाहिँ सर्भिस डेलिभरी गर्नुपर्छ भन्ने हिसाबले नेपाल सरकारले पोलिसी फर्स्ट अवधारणा अन्तर्गत भइरहेका कानुनहरूको पनि समयानुकूलको अपग्रेड गर्ने र नयाँ विभिन्न सेक्टरमा, नयाँ इमर्जिङ सेक्टरमा आज पनि कानुनहरू तर्जुमा गर्न लागिरहेको छौँ भने सँगसँगै साइबर सेक्युरिटीको इको सिस्टम बिल्डअपको निम्ति साइबर सेक्युरिटी सम्बन्धी कानुनहरूलाई पनि अपग्रेड गर्ने काम र नयाँ कानुनहरू निर्माणको क्रममा हामी रिगर्स लाग्यो। दोस्रो कुरामा चाहिँ हाम्रो डिजिटल पूर्वाधारहरू, डिजिटल हामीसँग भइरहेको
अलिकति कानुन निर्माणमा एउटा जिज्ञासा, जस्तो विद्यमान कानुनहरूको कार्यान्वयनमा कहाँ कस्तो खालको जटिलता देखियो, अहिलेको चुनौती, अहिलेको जुन हामीले कुरा गरिरहेका छौँ पेचिलो मुद्दाहरू जुन छन्, ती विद्यमान कानूनहरूले कहाँ कहाँ कसरी कसरी त्यसलाई चाहिँ कार्यान्वयनमा अप्ठ्यारो पारिरहेको छ र नयाँ कानून के कसरी कसरी ल्याउँदै हुनुहुन्छ त्यो अलिक भन्न मिल्छ कि?
त्यसमा यस्तो इन नटसेल अहिले म छोटकरीमा भन्नु पर्दाखेरि हामीसँग चाहिँ साइबर सेक्युरिटीको विधामा हामीले काम गर्नुपर्ने केही कुराहरू छन् भने केही कुराहरू चाहिँ इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट, विद्युतीय कारोबार ऐन अन्तर्गत टेकेर पनि हामीले कतिपय कुराहरूमा कारोबारहरू गर्नुपर्ने अवस्थाहरू थियो भने त्यसलाई अलिकति सेपरेट गर्ने, दूरसञ्चारसँग सम्बन्धित बिलहरूलाई आइटी पोलिसीहरूलाई चाहिँ रिभ्यू गर्ने विषय, त्यसपछि गएर साइबर सेक्युरिटीको बिललाई चाहिँ रिभ्यू गर्ने विषय, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टमा समय सापेक्ष परिमार्जन गर्ने विषय, यी सेक्टरहरूमा जुन खालको ओभरल्यापिङका विषयहरू थियो त्यसलाई चाहिँ सरकारले चाहिँ रिसेपिङ गरिरहेको छ भने अर्को सँगसँगै हामीले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर यी सर्भिसहरू सञ्चालन गर्ने आवश्यक पनि जुनसुकै अब सरकारले त सुशासनको प्रत्याभूतिको निम्ति सम्पूर्ण सर्भिसहरू अनलाइन सर्भिसहरू डेलिभरी गर्ने, अब जनताको हात आफ्नो भएको मोबाइलबाट सर्भिस डेलिभरी गर्ने मेकानिजममा काम गरेको कारणले गर्दा सुशासनमा काम गर्नको निम्ति हामीसँग रोबस्ट पूर्वाधारहरू चाहिन्छ। त्यसैले दोस्रोमा हामी भइरहेका पूर्वाधारहरू अपग्रेड गर्ने र नयाँ पूर्वाधारहरू आवश्यकता अनुसार थप्दै जाने दोस्रो काम गरिरहेका छौँ भने तेस्रोमा हामीले चाहिँ अहिले व्यापक रूपमा चाहिँ यी सबै खालको सर्भिसहरू डेलिभरी गर्ने निम्ति हामीसँग उच्च स्तरको जनशक्ति आवश्यक छ। हामीसँग पनि छ उच्च स्तरको जनशक्ति, तर त्यसलाई समयानुकूल, प्रविधि अनुकूल, विश्व बजार अनुकूलको चाहिँ जनशक्ति विकासको निम्ति तिनीहरूलाई ट्रेनिङ दिने, स्किलिङहरू गर्ने, रिस्किलिङ, अपस्किलिङ गर्ने र यो अहिलेको उदाउँदो टेक्नोलोजी, इमर्जिङ टेक्नोलोजी बेसमा नेपालमा कति जनशक्ति पुग्दैन त्यसको निम्ति पाठ्यक्रममै एउटा स्कुल एजुकेसनदेखि हायर एजुकेसनसम्म, युनिभर्सिटीको एजुकेसनसम्म नै करिकुलमहरूको त्यही अनुसारको डेभलपमेन्ट गरेर जाने र नेपालको निम्ति आवश्यक पर्ने जनशक्ति तयार गर्ने र ओभरअलमा आइटीको इको सिस्टम बिल्डअप गर्ने, जसले समग्रमा साइबर सेक्युरिटीदेखि लिएर आइटीको इन्डस्ट्रीको रूपमा आइटीलाई इस्टाब्लिस गर्ने लगायतको विषयमा सरकारले एउटा फड्को मान्न सक्छ भनेर इको सिस्टम बिल्डअपमा हामी महत्वपूर्ण ढङ्गले लागिरहेका छौँ।
जस्तो अहिले जुन खास गरी यो आर्थिक बाहेक अन्य सन्दर्भहरू, जस्तो राजनीतिक सन्दर्भहरू या सामाजिक अन्य विषयवस्तुहरूकै या चाहिँ सामाजिक अन्य आयामहरूको सन्दर्भ अथवा त्योभन्दा नजिक गएर अझै वैयक्तिक जीवनकै विषयमा भनौँ न, व्यक्तिगत जीवनकै विषयमा जुन अति गोप्य रहनुपर्ने, गोपनीय रहनुपर्ने कतिपय सन्दर्भहरू पनि बाहिर आयो भनेर अहिले चाहिँ प्रहरीमा निकै धेरै उजुरीहरू मुद्दाहरू परिरहेका छन्। राजनीतिक सन्दर्भ र सामाजिक सन्दर्भका कतिपय कुराहरू त बाहिर पनि आउँछन्, तर वैयक्तिक जीवनका कतिपय विषय चाहिँ प्रहरीसँग प्रहरीको अनुसन्धानमा पनि छ। अब यसले जुन चुनौतीहरू सिर्जना गरेको छ, यहाँले अहिले भनेका चाहिँ विद्यमान कानूनको कार्यान्वयन र नयाँ कानूनहरूको जुन तर्जुमाको प्रयास यहाँहरूले गरिरहनु भएको छ, त्यसले यो समस्याहरू समाधान गर्छ?
समाधान गर्छ। म हजुरलाई एउटा कुरा के भन्न चाहन्छु आम श्रोताहरूलाई भने, यो डेटाहरू लिकेज हुने, डेटाहरू ब्रिच हुने कारणहरू दुईवटा हुन्छ। एउटा आफ्नै आन्तरिक कारण, जुन चाहिँ प्रयोगकर्ताको कमजोरीको कारणले यसलाई कसरी प्रयोग गर्ने, आफूले प्रयोग गर्ने सामाजिक सञ्जालहरू, आफूले प्रयोग गर्ने इमेल इन्टरनेटहरू, आफूले प्रयोग गर्ने ल्यापटप कम्प्युटर डिभाइसहरू, कसरी आफूले आफ्ना पासवर्डहरू सुरक्षित गर्ने, आफ्नो डकुमेन्टहरू कसरी सुरक्षित राख्ने भन्ने विषयको नलेजको कमी अथवा चाहिँ त्यसलाई केयरलेस गर्नको कारणले गर्दा एउटा खालको हिसाबले डेटा ब्रिच हुन्छ अथवा चाहिँ त्यो डेटाहरू बाहिर असम्बन्धित पक्षकोमा पुग्छ भने, अर्को समस्या भनेको सिस्टमभित्रको आफ्नो कमी कमजोरीहरू, सिस्टमलाई रेजिलियन्ट बनाउन सकिएन, इन्टरनेसनल स्ट्यान्डर्डको बनाउन सकिएन, सिस्टममा चाहिँ डेटा ब्याकअप गर्ने मेकानिजमहरू हामीले जे अन्तर्राष्ट्रिय अभ्यासहरू छन् त्यसलाई लिएर जान सकिएन भने, यी दुईवटा तरिकाबाट डेटाहरू बाहिर लिकेज हुने, ब्रिच हुने हुन्छ। त्यसैले यो सन्दर्भमा चाहिँ दुईवटा कुरा सँगसँगै लिएर जानुभयो। एउटा अवेरनेसको पार्टमा युजरहरूदेखि लिएर सर्भिस प्रोभाइडरसम्म चाहिँ सचेत हुनु पऱ्यो कि हामीले आफ्ना सामाजिक सञ्जालहरू कसरी प्रयोग गर्ने, आफ्नो व्यक्तिगत डाटाहरू कसरी सुरक्षित राख्ने, आफ्ना पासवर्डहरू कसरी सुरक्षित राख्ने, ती पासवर्डहरूको स्टोरेज इन्भेन्ट्री कसरी राख्ने, त्यसको ब्याकअपमा कहीँ सम्झिनको निम्ति कसरी राख्ने, कुन स्ट्यान्डर्डमा राख्ने भन्ने विषयहरूको समेत एउटा अवेरनेस जनचेतना जरुरी छ भने, अर्को सँगसँगै नेपाल सरकारले पनि आफ्ना पूर्वाधारहरूको निम्ति अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति, यसलाई चाहिँ रेजिलियन्ट रोबस्ट बनाउनको निम्ति, अट्याक प्रुफ हुनको निम्ति हामीले आवश्यक पर्ने अहिलेको नयाँ टेक्नोलोजीले जे नयाँ नयाँ अवसरहरू दिएको छ, जस्तै प्रविधि मात्र ल्याएर भएन, त्यहाँ विश्वास बढाउनको निम्ति सेक्युरिटी पनि ल्याउनु पर्यो। टेक्नोलोजी नै फ्युचर हो, तर सेफ्टी र सेक्युरिटी, प्राइभेसी भनेको आधार हो, फाउन्डेसन हो भन्ने कुरा चाहिँ बुझेर हामीले त्यही लाइनमा सबै स्टेक होल्डरहरूले काम गर्न जरुरी छ। र सँगसँगै म के भन्न चाहन्छु भने, कुनै पनि न्यू टेक्नोलोजी, इमर्जिङ टेक्नोलोजी र साइबर सेक्युरिटी अथवा सेक्युरिटी र प्राइभेसी, अर्को चाहिँ ट्रस्ट, यो तिनवटा कुरा चाहिँ एकअर्काका फाउन्डेसनल पिल्लरहरू हुन्। त्यसैले गर्दा नयाँ टेक्नोलोजी सँगसँगै ट्रस्ट र त्यो सँगसँगै चाहिँ सेफ्टी सेक्युरिटीको विषयलाई चाहिँ एउटा ब्याकबोन बनाएर, फाउन्डेसनल पिल्लरहरू बनाएर हामीले सहकार्य गरौँ, जसले गर्दाखेरि चाहिँ गभर्मेन्ट, पब्लिक प्राइभेट सेक्टर र समग्र स्टेक होल्डरहरूको बिचमा चाहिँ एउटा ट्रस्टको बिल्डअप हुन्छ र रेजिलियन्ट सिस्टम पनि तयार हुन्छ। प्रविधिसँगै जुन खालको अवसर र चुनौती छ, अवसरलाई चाहिँ युज गर्ने र चुनौतीलाई चाहिँ व्यवस्थापन गरेर जानु जरुरी छ।
हामी अन्तर्सम्वादमा छौं। अन्तर्सम्वादमा साइबर सुरक्षा पछिल्लो समयमा पेचिलो बन्दै गएको सन्दर्भमा साइबर सुरक्षाका लागि गरिएका प्रयास, गर्नुपर्ने प्रयास लगायतका विषयमा कुराकानी गरिरहेका छौं। संचार तथा सूचना प्रविधि मन्त्रीका सूचना प्रविधि विज्ञ डाक्टर शालिग्राम पराजुली हामीसँग हुनुहुन्छ। अब डाक्टर साहब, जसरी सरकारले अथवा हाम्रा मन्त्रीका तर्फबाट पनि कुराहरू आएको छ कि यो सामाजिक सञ्जालको नियमनको सन्दर्भमा, सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने सन्दर्भमा जसरी बाहिर कुराहरू आयो, भएन भने चाहिँ अप्ठ्यारो पर्यो भने बन्द गर्नुपर्छ कि भन्ने खालको सम्म पनि कुरा आयो, त्यसको केही तयारी भइरहेछ?
यो सन्दर्भमा के कुराहरू राख्न चाहन्छु भने, आम श्रोताहरूको बीचमा नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालकहरूलाई पब्लिक नोटिस नै जारी गरेर र उहाँहरूको इन्टर्नल मेकानिजममा फर्मल्ली पत्रचार गरेर नै उहाँहरूलाई चाहिँ यो रेगुलेसनको च्यानलको निम्ति चाहिँ अनुरोध गरेको थियो र अधिकांश धेरै प्लेटफर्महरू रेगुलेसनको च्यानलमा आउनको निम्ति उहाँहरू सहकार्य समन्वय गरिरहनु भएको छ, उहाँहरूले आवश्यक पनि डकुमेन्टहरू सब्मिट गरिरहनु भएको छ भन्ने कुरा राख्न चाहन्छु भने, अर्को सरकारले गर्न खोजेको विषय भनेको नियमन मात्र हो, यसमा कुनै अङ्कुश लगाउने कुरा, बोल्ने स्वतन्त्रतामाथि कहीँ अङ्कुश लगाउने कुराको विषय नै होइन। यसमा चाहिँ खालि भन्न खोजेको विषय के हो भने, म सामाजिक सञ्जालको प्रयोगकर्ता हो भने मैले आफ्नो आइडेन्टिटी चाहिँ सुड बी क्लियर, होइन, मैले चाहिँ छर्म नाममा खाताहरू खोल्ने र मैले जथाभावी कसैको वैयक्तिक स्वतन्त्रतामाथि, व्यक्तिको छविमाथि आँच आउने गरी जथाभावी बोल्न पाइँदैन भन्ने मात्रै विषय हो, अरू त्यसमा ठुलो विषय कुनै पनि छैन। र सरकार चाहिँ राइट टु एक्सप्रेसन, होइन, राइट टु फ्रिडम, जुन आफ्नो चाहिँ एक्सप्रेसन अभिव्यक्ति स्वतन्त्रताप्रति चाहिँ सरकार कमिटमेन्ट छ, त्यो हाम्रो संविधानमा पनि व्यवस्था गरेको विषयमा, त्यसमा कुनै खालको शङ्का नराख्न म सबैलाई अनुरोध गर्न चाहन्छु।
त्यसको अर्थ के, अब यो दर्ता उनीहरूले गरेनन् भने हामी केही समय बन्द गर्ने तयारीमा छौँ?
यस्तो छ, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अधिकांश सबै नै प्रयोगकर्ताहरू सम्पर्कमा आइसक्नु भएको छ। कतिले दर्तै गरिसक्नुभयो, कसैले चाहिँ दर्ताको निम्ति आवश्यक पर्ने एउटा फोकल पोइन्टहरू तोक्ने कामहरू, त्यसपछि गएर पोइन्ट अफ कन्ट्याक्टहरू तोक्ने कामहरू, स्थानीय तहमा कुनै एउटा लोकल एजेन्सी उहाँहरूले एमओयु गर्ने र नेपाल सरकारलाई चाहिँ तपाईँको सम्पर्कमा व्यक्ति दिने पत्राचारहरू गर्ने काममा चाहिँ अधिकांश सबै सोसियल मिडिया प्लेटफर्महरू आइसकेको कारणले सम्भवतः त्यो खालको अवस्था आउँदैन। हामी समन्वय सहकार्य अन्तिमसम्म गर्छौँ।
भनेको अब सबैले नजिकबाट अलिकति चासो लिएको फेसबुक सम्पर्कमा छ, यहाँसँग आइसक्यो, दर्ता हुने वाला छ।
फेसबुकको सन्दर्भमा हामीले सिरिजमा डिस्कसनहरू गरिरहेको छ, उहाँहरूको प्रतिनिधि र हाम्रो बीचमा पनि छलफल कुराकानीहरू भइरहेको छ र उहाँहरूले अहिले पोइन्ट अफ कन्ट्याक्ट पनि तोकिसक्नु भएको छ र उहाँसँगै हामीले निरन्तर रेगुलर रूपमा उहाँहरूसँगै समन्वय गरेर आवश्यक खालको दर्ता प्रक्रियामा आउने, सरकारले कुनै पनि अवस्थामा केही इमर्जेन्सी इस्युजहरू पर्दाखेरि कन्ट्याक्ट गर्ने, त्यसको एड्रेस गर्ने सन्दर्भमा चाहिँ कम्युनिकेसन च्यानल इस्टाब्लिस भइसकेको छ र बाँकी तयारी उहाँहरूले गर्दै।
हजुर, अब यहाँको सम्बन्धित मन्त्रालय पनि भएको कारणले जस्तो पछिल्लो समयमा केही घटनाहरू आएका छन्, यो चाहिँ साइबर ब्युरोले हेर्ने हो या आम संचारसँग सम्बन्धित नियामक निकायले हेर्ने हो, केही राजनीतिक केही सामाजिक विषयहरू जोडिएका विषयहरू जसरी आएका छन् र यसले समाजलाई कहीँ न कहीँ अलिकति विभाजित पनि गरेको सन्दर्भ छ, यसलाई कसरी हेरेको छ मन्त्रालयले यो सूचना प्रविधिसँग जोडिएकै सन्दर्भ भएको कारणले?
सरले उठाउन खोजेको विषय चाहिँ अलि पिन पोइन्ट गरिदिनु पाएको भए राम्रो हुन्थ्यो, तर म एउटै कुरा के भन्न चाहन्छु भने साइबर सेक्युरिटीसँग सम्बन्धित विषयहरूको हेर्ने साइबर ब्युरोले नै हो र यसको नियमनसँग सम्बन्धित विषयहरू उनीहरू रेगुलेसनको च्यानलमा ल्याउनको निम्ति गर्नुपर्ने एडमिनिस्ट्रेटिभ प्रोसेसको कामहरू चाहिँ संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गर्दछ र यो सन्दर्भमा चाहिँ ब्युरो र सञ्चार मन्त्रालयको बिचमा र अरू पनि स्टेकहोल्डरहरू जो चाहिँ हाम्रो साइबर सेक्युरिटी सामाजिक सञ्जाल लगायतका विषयहरूसँग सहकार्य गर्ने एजेन्सीहरू छ उहाँहरूसँग हाम्रो क्लोज कोअर्डिनेसनमै काम भइरहेको छ र जति सकिन्छ धेरै सहजीकरण गर्ने, कुनै पनि खालको समस्याहरू सिर्जना नहोस् र कोही व्यक्ति पनि एउटा सानो एक मिनट पनि टाइमली एड्रेस नगरेको कारणले सामाजिक सञ्जालमा कुनै पनि यस्ता खालका चिजहरू आउनुको कारणले गर्दाखेरि कसैले पनि त्यस्तो खालको जीव ज्यान चाहिँ गुमाउनु पर्ने वातावरण नबनोस् भन्नको निम्ति सरकार सजग छ।
अन्त्यमा अब जसरी एउटा सुरक्षा रोडम्याप हिजो राष्ट्र ब्याङ्कलाई हस्तान्तरण गरियो, त्यो कार्यक्रममा यहाँ पनि हुनुहुन्थ्यो र यहाँले पनि केही धारणाहरू राख्नुभयो, अब यो राष्ट्र ब्याङ्कलाई हस्तान्तरण गरिएको रोडम्याप जस्तै गरी अन्य निकायहरूले पनि आफै केही रोडम्यापहरू केही योजनाहरू बनाएर अघि बढ्नुपर्छ, त्यसमा सरकारले सहकार्य गर्छ कि अथवा सरकारले यसको यो रोडम्याप बनाइदिन्छ र अरूले त्यसलाई फलो गर्नुपर्छ?
डेफिनेटली यो सन्दर्भमा कुरा राख्न चाहन्छु भने संचार तथा सूचना प्रविधि मन्त्रालय आफैले 10 वर्ष जुन आइटी डिकेडको परियोजना थियो त्यसलाई अहिले समय सान्दर्भिक हिसाबले नयाँ प्रविधि इमर्जिङ टेक्नोलोजी र सरकारको प्रायोरिटीको आधारमा चाहिँ अहिले हामीले 25 वर्ष दीर्घकालीन रणनीति सूचना सञ्चार प्रविधि सेक्टरको 25 वर्ष दीर्घकालीन रणनीति बनाएर अगाडि जाने निरन्तर काम भइरहेको छ भने यसै सन्दर्भमा डिफ्रेन्ट डाइमेन्सन फिनटेक सेक्टर भयो, एजुकेसन सेक्टरहरू भयो, न्यू टेक्नोलोजीमा एआई लगायतको एप्लिकेसनको हाई प्रायोरिटी एरियाहरू भयो, यो सबै सेक्टरमा चाहिँ आफ्नो खालको रोडम्यापहरू बनाउने अगाडि जाने यो खालको कुराहरू चाहिँ बाई डिफल्ट त्यही भित्रै आउँछ भने सम्बन्धित मन्त्रालय सम्बन्धित विभागहरूले र सम्बन्धित अब राष्ट्र ब्याङ्क जस्ता संस्थाहरूले त डेफिनेटली आफ्नो यो सेक्टरमा चाहिँ एउटा रोडम्याप बनाएर जान जरुरी नै छ र अस्तिको तपाईँले सम्झाउन खोज्नुभएको यहाँले सम्झाउन खोज्नुभएको नेपाल राष्ट्र ब्याङ्कको गभर्नरज्यूलाई हामीले जुन चाहिँ रोडम्यापको विषयको कुरा गरेका छौँ, यो रोडम्यापको विषयमा चाहिँ नेपालको फिनटेक सेक्टरको इको सिस्टम चाहिँ एउटा बनाउनु जरुरी छ, साइबर सेक्युरिटी र न्यू टेक्नोलोजीको विषयमा समायोजन गरेर जान जरुरी छ।
धेरै धन्यवाद डासा, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि।
फिनटेक इको सिस्टम बनाउनु जरुरी छ भन्ने सन्दर्भमा चाहिँ हामीले स्पष्टसँग आफ्ना कुराहरू राखेका
छौँ। संचार तथा सूचना प्रविधि मन्त्रीका सूचना प्रविधि विज्ञ डाक्टर शालिकराम पराजुली साइबर सुरक्षाका विषयमा अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीसहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।